Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
बत्तीस जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उम्मेद्वारको मनोनयन दर्ता, छ नम्बर प्रदेशमा काङ्ग्रेसका जीवनबहादुर शाही र माओवादीका महेन्द्र बहादुर शाही मुख्यमन्त्रीको चर्चामा, जाजरकोटमा शक्ति बस्नेत विरुद्ध बागे उम्मेद्वारी दर्ता,
आसन्न निर्वाचनमा चुनाव चिन्ह अङ्कित टोपी, स्टिकर, टी सर्ट, झोला, गम्छा जस्ता साङ्केतिक सामग्रीको वितरण र प्रयोग गर्न रोक नमान्ने कारवाही हुने आयोगको चेतावनी,
बाँकेमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि 3 जनाको ज्यान गयो, 1 जना गम्भीर घाइते,
र थाइल्यान्डमा सम्पन्न भएको तेक्वान्दो प्रतियोगितामा नेपाललाई 6 स्वर्ण, पहिलो एक दिवसीय क्रिकेटमा भारत न्युजिल्यान्डसँग 6 विकेटले पराजित।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आगामी मङ्सिर 10 गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रूपमा उम्मेद्वारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र केही ठाउँमा स्वतन्त्र रूपमा पनि उम्मेद्वारी दर्ता भएको जनाएको छ। उच्च हिमाली तथा पहाडी क्षेत्रका 32 जिल्लामा प्रतिनिधि सभातर्फ 37 र प्रदेशसभाका लागि 74 सिटका लागि उम्मेद्वारी दर्ता शान्तिपूर्ण रूपमा भएको निर्वाचन आयोगले जनाएको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेद्वारहरू तामझामका साथ उम्मेद्वारी मनोनयन दर्ता गर्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। पहिलो चरणमा उच्च हिमाली तथा पहाडी क्षेत्रका 32 जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ 37 र प्रदेशसभा सदस्यतर्फ 74 निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। पहिलो चरणमा 6 नम्बर प्रदेशका पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पामा चुनाव हुँदैछ। यस्तै 5 नम्बर प्रदेशको पूर्वी रुकुम र डोल्पा तथा 7 नम्बर प्रदेशको दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन हुँदैछ। यस्तै सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्तुबाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोर्खामा पनि पहिलो चरणमा नै मतदान हुँदैछ।
संघीय संसद र प्रदेशसभा चुनावको लागि 32 जिल्लामा उत्साहपूर्ण रूपमा उम्मेद्वारको मनोनयन दर्ता सम्पन्न भएको छ। प्रतिनिधि सभा 37 र प्रदेशसभातर्फ 74 सिटका लागि दलहरूले बाजागाजा र नारा जुलुससहित उम्मेद्वारी दर्ता गराएका छन्। प्रतिनिधि सभाका लागि दल र स्वतन्त्रबाट गरी 320 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै प्रदेशसभाको लागि 482 जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ। यो प्रारम्भिक विवरण रहेको र आज पूर्ण विवरण आउने आयोगले जनाएको छ। मुख्य दलहरू गठबन्धन बनाएर चुनावी मैदानमा हुमिएका छन्। काङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी रहेका छन्। यस्तै एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वामपन्थी गठबन्धन बनाएका छन्।
प्रमुख दलहरूले पहिलो चरणमा निर्वाचन हुने 32 जिल्लाका 37 निर्वाचन क्षेत्रका साथै प्रदेशसभाका 74 सिटमा चुनावी तालमेल गरेका छन्। वाम गठबन्धनमा रहेका नेकपा एमाले प्रतिनिधि सभाको 37 मध्ये 21 र माओवादी केन्द्रले 16 सिट माडेका छन्। यस्तै नेपाली कङ्ग्रेसले 35 सिटमा उम्मेद्वार उठाउँदै 2 सिट अरूलाई छाडेको छ। कङ्ग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर 2मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा र गोर्खा क्षेत्र नम्बर 2 मा नयाँ शक्तिका डाक्टर बाबुराम भट्टलाई सघाउने जनाएको छ। यस्तै सिन्धुपाल्चोक 2मा पशुपति शमशेरलाई सघाएका कारण सिन्धुपाल्चोक 1मा राप्रपा प्रजातान्त्रिकले नेपाली कङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतलाई सघाउने भएको छ। यस्तै गोर्खा क्षेत्र नम्बर 1मा पनि नयाँ शक्ति पार्टीले कङ्ग्रेसका चिनकाज श्रेष्ठलाई सघाउने सहमति भएको छ।
वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएका ठूला दलहरूले प्रदेशसभाको चुनावमा पनि तालमेल गरेका छन्। पहिलो चरणका लागि प्रदेशसभाका 74 सिटमा उम्मेद्वारी दर्ता भएको वामपन्थी गठबन्धनमा प्रदेशका 74 सिटमध्ये एमाले 39 र माओवादीले 33 सिट पाएका छन्। यस्तै 2 वटा प्रदेशसभा सिट राष्ट्रिय जनमोर्चाले पाएको छ। जनमोर्चाले पहिलो चरणमा बागलुङबाट 2 वटा प्रदेशसभाका लागि सिटहरू पाएको हो। यसै गरी नेपाली कङ्ग्रेसले पनि प्रदेशसभाका केही सिट गठबन्धनका अन्य दललाई छाडेको छ। काङ्ग्रेसले बैतडी ख र धादिङ खमा राप्रपालाई सघाउने भएको छ भने गोर्खा क र रसुवा खमा नयाँ शक्ति र काङ्ग्रेस बीचमा तालमेल भएको छ। यस्तै काङ्ग्रेसले भोजपुर कमा पनि संघीय समाजवादी फोरमलाई छाडेको छ भने बाँकी 69 सिटमा काङ्ग्रेसले उम्मेदवारी दिएको छ। काङ्ग्रेसले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवन बहादुर शाहीलाई हुम्लाबाट प्रदेशसभा सदस्य उम्मेद्वार बनाएको छ। शाहीलाई 6 नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेद्वारका रूपमा काङ्ग्रेसले अगाडि सारेको हो। यस्तै माओवादीबाट पनि ऊर्जा मन्त्रीबाट बिना विभागीय बन्नुभएका महेन्द्र बहादुर शाही कालीकोट खबाट प्रदेशसभा उम्मेद्वार बन्नुभएको छ। शाहीले आफू मुख्यमन्त्री बन्ने गरी नेतृत्वको आदेश अनुसार प्रदेशसभाको उम्मेद्वार बनेको दावी गर्नुभएको छ।
जाजरकोटमा वामपन्थी गठबन्धनका साझा उम्मेद्वार माओवादी नेता शक्तिबहादुर बस्नेत विरूद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उम्मेद्वारी दर्ता गराउनु भएको छ। एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छोडेको भन्दै एमाले नेता शाहले स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो। रापरपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरे पनि नपाउँदा निराशा छाएको एमाले कार्यकर्ताले बताएका छन्। यस्तै जाजरकोटमा प्रतिनिधि सभामा शक्ति बस्नेतलाई छाडेर प्रदेशसभाको दुवै सिट पाएको एमाले उम्मेद्वारी दर्ता गरिसकेपछि प्रदेशसभा अन्तर्गत क क्षेत्र माओवादीलाई छाड्ने सहमति भएपछि एमालेभित्र भाँडबैलो मचिएको छ। एमालेका युवा नेता निरज आचार्यलाई उम्मेद्वारी फिर्ता लिन निर्देशन गएपछि कार्यकर्ताले विद्रोहको चेतावनी दिएका छन्। प्रदेश कमा एमाले र माओवादी दुवै दलका छुट्टा छुट्टै उम्मेद्वारी परेको छ। त्यस्तै साझा उम्मेद्वार गणेश सिंह विरुद्ध एमालेका तर्फबाट आचार्यले बागी उम्मेद्वारी दिनुभएको छ। यस्तै जाजरकोटमै प्रदेश ख क्षेत्रमा भने माओवादीले एमालेलाई सघाउने केन्द्रको निर्णय भए पनि माओवादीका नरबहादुर कार्कीले एमालेका करवीर शाही विरुद्ध उम्मेद्वारी दर्ता गर्नुभएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहले अब समय आएको भन्दै जनताको इच्छा भए आफू जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको बताएपछि यसले निकै चर्चा पाएको छ। भाइटिकाको अवसरमा शाहले पत्रकारसँग कुरा गर्दै देशको परिस्थितिले मागेको समय आयो भन्दै देशको पछिल्लो राजनीतिक अवस्थाको बारेमा असन्तुष्टि व्यक्त गर्नुभएको हो। यसै विषयमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई आफू जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको भन्ने पूर्व राजा ज्ञानेन्द्रको भनाइलाई तपाईँले कसरी लिनुभएको छ भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
मेरा विचारमा राम्रो देशमा चाहिँ एउटा रानु हुनै पर्छ। बिना रानुको मौरी हुन्न, मौरीलाई चाहिँ काना मौरीलाई सुमेल्ने रानु हुनै पर्छ। ज्ञानेन्द्र राजाले फेरि नेतृत्व गरेर जनताको चित्त बाल जनतालाई भन तडभित्र पार्न मूल ल्याएको सुमेल छु भने अगाडि बढ्नु राम्रो हो।
राम्रो काम गर्ने मान्छेलाई नराम्रो भन्ने फर्काउनु पाइँदैन भन्ने कहिले उ गर्छ होइन। फर्केपछि राम्रो काम गर्न सकेपछि ठिकै त हो।
पहिले भन्दा पनि अहिले नै विकास राम्रो भइरहेको छ, किनकि पहिले भन्दा अब अहिले अलिकति फरक के हो भनेपछि यो घुस लिने र घुस दिनेहरूले गर्दाखेरि अलिकति ठाउँ ठाउँमा मान्छेहरूलाई नकारात्मक असर परिरहेको छ होइन। यही अलिकति अन्त्य गराउनु पर्छ, किनकि विकास हुँदै जान्छ। पहिले भन्दा पनि अहिले नै नेतृत्व राम्रै चलिरहेको छ। राजै आउनुपर्ने आवश्यकता म देख्दिनँ। देशलाई अगाडि बढाएपछि दलहरू मिलेपछि एकलौटी भएर यिनीहरू एकजुट भएको अनि राम्रो होला भन्ने मलाई लाग्छ।
अब राजाको खाँचो यो देशमा अत्यन्त आवश्यक हो, तर राजा ज्ञानेन्द्रसँग राजासँग हुनुपर्ने व्यवहार र कार्यशैली ज्ञानेन्द्र नभएको कारणले मात्रै राजा अहिले पछाडि पर्नु परेको हो। तर राजामा हुनुपर्ने क्षमता उहाँसँग भएन। त्यो क्षमताको विकास भयो भने राजनीति दलबाट खासै देश अगाडि बढ्ला जस्तो अनुभव छैन। राजाको आवश्यक छ, तर त्यो व्यवहारको राजा हुनु भएन।
अब संवैधानिक राजतन्त्रको अन्त्य भइसक्यो। अब मुलुकमा अब संविधान नयाँ घोषणा भइसक्यो, बहुदलीय व्यवस्थाको अब शुभारम्भ भएको छ। तर अहिले अब केही मान्छेले चाहिँ संवैधानिक राजतन्त्र आउनुपर्छ भनेर पहल नगरेको होइन, भइराखेकै छ। राजसत्ता पनि नराम्रो होइन, हिजो त्यत्रो शासन सत्ता त्यत्रो लामो समयसम्म टिक्यो, तर त्यही आदर्श राजा भयो भने सायद मुलुकले बिस्तारै आफ्नो प्रभाव देखाउँदै गयो भने परिवर्तन पनि होला जस्तो मलाई लाग्छ। परिवर्तनशील संविधानको बिचमा अडेर पनि अब दलहरूसँग सहकार्य गरेर गयो भने पक्कै पनि शासन सत्ता पनि मिश्रित भयो भने फस्टाउँछ होला जस्तो मलाई लाग्छ।
राजाले आएर नेपालमा गर्न सक्नुहुन्न भन्ने मेरो भनाइ छ, किनकि उहाँले जति पनि गतिविधिहरू अहिले देखिए नि राजामा हुनुपर्ने गुण त्यो एउटै भएन। त्यो कारणले देशमा राजा आएर यो सम्भव छैन भन्ने लाग्छ मलाई। राजनीतिक दलले नै सक्छन् देश चलाउनु भन्ने लाग्छ मलाई।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले 32 जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उम्मेद्वारको मनोनयन दर्ता सम्पन्न। 6 नम्बर प्रदेशमा काङ्ग्रेसका जीवन बहादुर शाही र माओवादीका महेन्द्र बहादुर शाही मुख्यमन्त्रीको चर्चामा जाजरकोटमा शक्ति बस्नेत विरुद्ध बागी उम्मेदवारी दर्ता लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अङ्कित टोपी, स्टिकर, टी सर्ट, झोला, गम्छा जस्ता साङ्केतिक सामग्रीको वितरण र प्रयोग गर्न रोक लगाएको छ। मङ्सिर 10 र 21 हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दायित्व स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिन्ह अङ्कित सामग्रीको उत्पादन, बिक्री, वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको हो। आयोगका प्रवक्ता नवराज ढकालले आयोगले देशका 77 जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रमुख जिल्ला अधिकारी तथा क्षेत्रीय जिल्ला निर्वाचन अधिकारीलाई यसबारेमा पत्र पठाइसकिएको बताउनु भएको छ। राजनीतिक दल तथा उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा निर्वाचन आचार संहिता विपरीत हुने सामग्री उत्पादन, बिक्री, वितरण र प्रयोगमा कडाईका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिएको उहाँको भनाइ छ। राजनीतिक दल तथा उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा त्यस्ता सामग्री व्यापक रूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको हो। निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कार्यवाही गर्ने आयोगले चेतावनी दिएको छ।
बाँकेको कोहलपुरको सिर्जना सामुदायिक वनमा 2074 जेठ 10 गते 17 वर्षकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा कोहलपुर 12 का राजु बुढा छेत्री पक्राउ पर्नु भएको छ। अझै बलात्कारको घटनामा संलग्न रहेको भनिएका दिपेश डाँगी र सागर साई भने अझै फरार रहेको प्रहरीले जनाएको छ। छेत्रीलाई बर्दियाको बाँसगढी नगरपालिका स्थित आफन्तको घरबाट पक्राउ गरिएको हो। पक्राउ परेका छेत्रीलाई प्रहरीले थुनामा राखेर आवश्यक कारवाहीको लागि मुद्दा चलाएको जिल्ला प्रहरी ले बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिनुभयो। युवतीका आफन्तले साउन 17 गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
बाँकेमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि 3 जनाको ज्यान गएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। बाँकेको बैजनाथ गाउँपालिका 5 रङ्गिला चोकमा B4P6860 नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा कोहलपुर 11 क्याम्पस टोलका 60 वर्षीय पैदल यात्री थमन रावल छेत्री तर मोटरसाइकलमा पछाडि सवार दैलेख नारायणपुर 9 बास्कोटका 19 वर्षीय मङ्गला सुनारको मृत्यु भएको हो। मोटरसाइकल चालक बैजनाथ 5 का 27 वर्षीय सुजन रावत गम्भीर घाइते हुनुभएको छ। घाइते सुनवारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। यसैबीच बाँकेको जानकी गाउँपालिकाको गनापुर स्थित बागेश्वरी सिमेन्ट उद्योगमा 1 जना कामदारको मृत्यु भएको छ। उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट खस्दा नवलपरासीको परासी नगरपालिका 9 का 25 वर्षीय सन्दीप जुवालको मृत्यु भएको हो। माथिल्लो तलाबाट खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनु भएको छ।
कञ्चनपुरको लालझाडी गाउँपालिका 1 ढक्का शिविरमा बस्दै आएका आरक्षी पीडित र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयबीच पीडितले धान थ्रेसरबाट चुट्न थालेपछि निकुञ्जको सुरक्षार्थ खटेका सेनाले रोकेपछि विवाद भएको छ। पीडितको बस्तीमा थ्रेसर मेसिनबाट धान चुट्ने क्रममा सेनाले अवरोध गरेपछि पीडितले विरोध जनाएका हुन्। निकुञ्ज कार्यालयले सेना लगाएर खाने गाँसमा अवरोध सिर्जना गरेर पीडितलाई दुःख दिन खोजेको पीडितको आरोप रहेको छ। सुनौ कञ्चनपुर सहकर्मी हरिश्चन्द्र बागले तयार पारेको यो रेडियो सामग्री।
आरक्षी पीडितनका धान चाहिँ नचुट्न दिने स्थितिमा ट्रेक्टर समातिरहन्छ। हाम्रो यो बस्तीमा सेनाहरू पनि आएछन्, हाम्रो जनता पनि एउटा आकर्षितमा छन्।
विक्रम सम्वत 2058 सालमा तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितमाथि झनपीडा थपिएको छ। चहरा बनाएर कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर 1 ढक्का शिविरमा बस्दै आएका उनीहरूलाई थ्रेसर मेसिनबाट धान चुट्न सेनाले रोक लगाएपछि आफूहरूमाथि झनपीडा थपिएको स्थानीयको गुनासो छ। खेत जोत्दा र बाली भित्र्याउने बेला निकुञ्जले दुःख दिने गरेको स्थानीयको आरोप छ। आरक्षी पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरा सिंह भण्डारी
खाने समयमा अब यो नयाँ भातै आरक्षी पीडितनका बच्चा एकतर्फ पीडित एक दोस्रो तर्फ हामीले चिन्न नगर्न यो ढुङ्गा उडाए खनाइपट्टि जान बच्चाको त अब
विस्थापितको पुनस्थापनाका लागि अहिलेसम्म 29 आयोग बनिसक्दा पनि उनीहरूको पुनस्थापना हुन सकेको छैन। 24 आयोगले 2473 जनालाई प्रमाणित गरेको थियो। आरक्षी पीडितले 16 वर्ष अघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा विस्थापित भएको र अहिले पनि उनकै नेतृत्वको सरकारले पुनस्थापना गर्नुको साँचो उल्टै पीडितलाई दमन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। सरकारले मानव अधिकार र पुनस्थापनामा ध्यान नदिए आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन्। राष्ट्रिय निकुञ्जले आफूहरूमाथि यसरी नै दमन गरिरहने हो भने आफूहरू ज्यानको बाजी थापेर समेत आन्दोलन गर्न तयार भएको आरक्षी पीडित बताउँछन्। आरक्षी पीडित संघर्ष समिति कञ्चनपुरका सचिव वीरभान सिंह नायक।
10 वर्ष भयो हामी खेती गर्दै चलाउँदै आएको, अब मलाई अन्तिममा आएर यहाँ जङ्गे साध्नु चलिरहेको थियो कि, त्यसको विरुद्धमा हामी मन्डल लड्नु तयार, आर्मी हाम्रो ब्यारेकमा गिरफ्तारी हामीलाई लिनु तयार छ, हामीलाई पार्को लड्यो हाम्रो।
सरकारले पीडितको ससम्मान पुनस्थापना गर्नुको साटो वन मन्त्रालय मार्फत पीडामाथि थप पीडा दिएको पीडितको गुनासो छ। तर यता शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख वेद कुमार ढकालले विभागको निर्देशन अनुसार निकुञ्ज र नेपाली सेनालाई आरक्षी पीडितको शिविरमा मेसिनरी सामग्रीबाट खनजोत र अन्नबाली चुट्न नदिने निर्देशन अनुसार रोकेको बताउँछन्।
प्लटिङ गर्ने त्यसपछि अनि त्यसलाई ड्रेसिङ गरेर लैजाँदाखेरि अझ अतिक्रमण बढ्यो भनेर विभागले हामीलाई एउटा निर्देशन दिएको थियो। उहाँलाई ड्रेसिङ चाहिँ बाहिर गर्नु त्यहाँ नगर्नु, अनि अब त्यसपछि जोत्नलाई पनि ट्र्याक्टरबाट नजोत्नु, सानो स्केलमा तपाईँहरू बस्नु भएको छ, तपाईँहरूलाई सरकारले आयोगहरू पनि बनाएको छ, छानबिन चलिहाल्छ, त्यसलाई चाहिँ अब ठुलो हिसाबले झन् धेरै अतिक्रमण गर्नुभयो भने तपाईँहरूको नाममा अरू अतिक्रमणकारी आउलान्, त्यसलाई त्यो रूपमा बुझिदिनु होला भन्ने भने अब मैले विभागले लेखेर दिएपछि लेखेर चिठी आयो भने अब मैले पनि आर्मीलाई यो अनुसार गर्नु भन्ने हो, नभए भने विभागले हामीलाई आर्मीलाई डिटेल लेखेर दिएको छ, ट्र्याक्टरबाट जोत्न र फेसिङ गर्न चाहिँ नदिनु भन्ने हिसाबले।
आरक्षी पीडितले आफू विस्थापित भएपछि साबिक शुक्लाफाटा वन्यजन्तु आरक्षको किनारमा टहरा बनाएर बसिरहेका छन्। उनीहरूले आरक्ष भित्र नै केही जमिनमा खेतीपाती समेत गर्ने गरेका कारण वर्षेनी निकुञ्जले रोक लगाउने गरेको छ। सरकारले कृषिमा आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि गर्ने र कृषकलाई आत्मनिर्भर गराउने रणनीति लिए पनि यहाँका नागरिकले यसको अनुभूति गर्न पाइरहेका छैनन्। यसले सरकारको नारामै सीमित हुने देखिन्छ।
हामीसँग विदेश र खेलकुदका खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफ्रो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दार्चुलाको दत्तो चुच्चैमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। सदरमुकाम खलङ्गादेखि मालिकार्जुनका लागि छुटेको 1J596 नम्बरको जीप दुर्घटना हुँदा मालिका महाकाली नगरपालिका 7 का 24 वर्षका भूपेन्द्र बडुको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका जीप चालक देवराज कोलीको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
भेरी खबरमा अब लागौं विदेशका खबरतिर। जापानमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री सिन्जो आबे सहज जिततर्फ उन्मुख भएको देखिएको छ। मतदान गरेर फर्किरहेका मानिसहरूमा गरिने एक्जिट पोल भनिने सर्वेक्षणहरूले आबेको लिबरल डेमोक्रेटिक पार्टी र त्यससँगको गठबन्धनमा आबद्ध दलहरूले झण्डै 2/3 सिट जित्ने आकलन गरिएको छ। चुनावी परिणामले आबेलाई अहिलेसम्मकै सबैभन्दा बढी सत्तामा बस्ने प्रधानमन्त्री बनाउने विवरणहरू प्रकाशनमा आएका छन्। प्रधानमन्त्री चुनिए देशको संविधानमा आधारभूत परिवर्तन गर्ने वाचा समेत उहाँले गर्दै आउनुभएको बीबीसीले जनाएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। पहिलो एक दिवसीय क्रिकेट प्रतियोगितामा भारत न्युजिल्यान्डसँग 6 विकेटले पराजित भएको छ। मुम्बईमा भएको खेलमा भारतले प्रस्तुत गरेको 281 रनको लक्ष्य न्युजिल्यान्डले 49 ओभरमा मात्र 4 विकेट गुमाएर पूरा गरेको हो। न्युजिल्यान्डसको जितमा टम लाथमले 103 र रोस टेलरले भने 95 रनको योगदान दिनुभएको छ। भारतका विराट कोहलीले 121 रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा जित हार्नबाट चुकेको हो।
र थाइल्याण्डमा सम्पन्न सातौं तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा 6 स्वर्ण, 6 रजत र 9 काँस्य गरी कुल 21 पदक जितेको छ। थाइल्याण्डको बैङ्ककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान 3-3 स्वर्ण गरी कुल 6 स्वर्ण हात पारेको थियो। फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण पदक जित्नु भएको हो। फाइनलमा अजितले पुरुष 46 किलोतर्फ चीन, रेखमायाले महिला 67 किलो मुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला 53 किलो मुनितर्फ श्रीलङ्कालाई हराउँदै स्वर्ण पदक जित्नु भएको हो। पुम्सेतर्फ नरमाया गुरुङ, जस्मिन गुरुङ र सन्ध्या थापाले स्वर्ण पदक जित्नुभयो। फाइटमा मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दिपिसा गुरुङ, डेभिड थापा, कला अजित गुप्ता तेली र पार्वती गुरुङले रजत पदक जित्न सफल हुनुभएको छ। फाइटमै आर्यन पौडेल, सागर बराल, ललित बुढामागर, दिपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिमखडा, दिपम थकाली र रिखमाया गुरुङले काँस्य पदक हात पार्न सफल हुनुभएको छ। च्याम्पियनसिपमा दक्षिण कोरिया, चीन, इन्डोनेसिया, म्यानमार, भारत, पाकिस्तान, मलेसिया लगायतका देशको सहभागिता रहेको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बत्तीस जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उम्मेद्वारको मनोनयन दर्ता। 6 नम्बर प्रदेशमा कंग्रेसका जीवन बहादुर शाही र माओवादीका महेन्द्र बहादुर शाही मुख्यमन्त्रीको चर्चामा। जाजरकोटमा शक्ति बस्नेत विरूद्ध बागी उम्मेद्वारी दर्ता।
आसन्न निर्वाचनमा चुनाव चिन्ह, अङ्कित टोपी, स्टिकर, टी सर्ट, झोला, गम्छा जस्ता सांकेतिक सामग्रीको वितरण र प्रयोग गर्न रोक, नमाने कार्यवाही हुने निर्वाचन आयोगको चेतावनी।
बाँकेमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि 3 जनाको ज्यान गयो, 1 जना गम्भीर घाइते।
र थाइल्याण्डमा सम्पन्न भएको तेक्वान्दो प्रतियोगितामा नेपाललाई 6 स्वर्ण, पहिलो एक दिवसीय क्रिकेटमा भारत न्युजिल्यान्डसँग 6 विकेटले पराजित। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।